السلام عليكم ورحمة الله. نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلل فلا هادي له. وأشهد أن لا إله إلا الله وحده لا شريك له. وأشهد أن سيدنا ومولانا محمدا عبده ورسوله صلى الله تعالى عليه وعلى آله وأصحابه وسلم تسليما كثيرا كثيرا. أما بعد، قال رسول الله صلى الله عليه وسلم: من صام رمضان إيمانا واحتسابا غفر له ما تقدم من ذنبه، ومن قام رمضان إيمانا واحتسابا غفر له ما تقدم من ذنبه. او كما قال عليه الصلاة والسلام. برادران اسلام، اللہ رب العزت نے اس ماہ مبارک کو برکت والا بنایا ہے. مہینہ برکت والا ہے، اس لیے رمضان کے روزے رکھے گئے ہیں. رمضان کے روزوں کی وجہ سے برکت والا ہو گیا ایسا نہیں ہے، بڑھ گئی برکت رمضان کے روزوں کی وجہ سے، اس میں اور اضافہ ہو گیا اور برکت بڑھ گئی. باقی رمضان کا مہینہ برکت والا اللہ نے بنایا ہے، یہ علماء نے لکھا ہے. اب یہ کہ اس کو اللہ تعالی نے برکت والا کیوں بنایا ہے، تو یہ اللہ سے سوال نہیں کیا جا سکتا. جس کو چاہے برکت والا بنا لے. فاعل بالاختیار ہونے کی وجہ سے، اللہ تعالی فاعل بالاختیار ہیں، تو اس کی وجہ سے وہ جس چیز کو جیسا چاہے بنا لے. علماء نے فرمایا کہ برکت والا کیوں، اس کا جواب یعنی یہ سوال ایسے ہی ہے جیسے اللہ نے کسی نبی کو نبی کیوں بنایا. فاعل بالاختیار ہے وہ جس کو اللہ نے چاہا نبی بنایا، نبی کا انتخاب کیا نبی بنایا. ایسے ہی رمضان المبارک کے مہینے کو برکت والا بنایا ہوا ہے، فاعل بالاختیار ہے اللہ تبارک و تعالیٰ. اور برکت کے اصلی معنی جو ہیں وہ بڑھنے کے ہیں، اضافہ ہونے کے ہیں. برکت کے اصلی معنی اضافہ، اصل برکت کے معنی اضافہ ہونے کے ہیں. اب یہ اضافہ جو ہے مادی اعتبار سے بھی ہے، یہ اضافہ روحانی اعتبار سے بھی ہے. اصل روحانیت میں زیادہ اعتبار ہم کرتے ہیں، اس کے اثرات میں سے ہے یہ بات کہ اس میں کا نفل فرض کے برابر ہے. من ادا فی ہی تطوعا کان کا من ادا فریض وطن فی ما سوا، جو آدمی اس میں نفل ادا کرے گا تو وہ ایسا ہو جائے گا گویا اس نے کسی فرض کو ادا کیا ہو رمضان کے علاوہ میں. رمضان میں نفل پڑھنا غیر رمضان میں فرض کے برابر ہے. اور فرض ایسی چیز ہوتی ہے کہ اس کا مقابلہ عمر بھر کی نفل نہیں ہو سکتی. ایک فرض کا مقابلہ عمر بھر کی نفل نہیں ہو سکتی. جیسے حدیث شریف میں آتا ہے کہ اگر کسی نے جان بوجھ کر روزہ نہیں رکھا پھر نفل روزہ عمر بھر رکھا، اگر کسی نے جان بوجھ کر بلا عذر کے فرض روزہ نہیں رکھا اور پھر عمر بھر نفل رکھا، تو وہ عمر بھر کا نفل وہ ایک فرض کا بدل نہیں ہے. فرض وہ چیز ہے. کسی نے زکوٰۃ ادا نہیں کی اور بے تحاشا خرچ کر رہا ہے، زکوٰۃ کی نیت نہیں کر رہا، پورا مال لٹا دے گا، زکوٰۃ کی بات نہیں آئے گی اس میں، وہ فرض ہے. کوئی آدمی ہر سال عمرہ کرتا ہے 50-60 سال کی ہے،
پارکنگ کر رہے ہیں اس میں بینک میں، تو ابھی نہیں کر لیا تو بھی ہو جائے گی اور آپ کو پارکنگ کی سہولت بھی چلی جائے گی.
تو میں ہی بتا دوں، جمعہ کے لیے بینکوں میں وہاں پارکنگ کی اجازت نہیں ہے. جمعہ کی نماز کے لیے چیز بینک میں سامنے اس میں یہ فرسٹ بینک میں جو تراویح کے موقع پر جو پارکنگ کی جاتی ہے وہ رات کے لیے، تو جمعہ کی نماز کے لیے نہیں ہے. شاید کسی نے کی ہے وہاں پہ پارکنگ، تو وہ بتا رہے ہیں کہ وہ لوگ فوراً ٹو کرا دیں گے اس کو. اس لیے اگر خدا نخواستہ کسی نے وہاں پارک کی ہے معلوم نہیں ہونے کی وجہ سے، یہ سمجھ کے کہ اجازت اس کی ہے تو شاید دن میں بھی ہوگی، تو ان بھائیوں سے درخواست ہے کہ وہ اپنی گاڑیوں کو وہاں سے فوراً ہٹا لیں. ہاں، کہہ رہے یہ اب اس وقت کی تو ہو سکتی ہے اور رات کی تراویح کی اجازت کینسل بھی ہو جائے گی، बेवसूली करेंगे तो फिर आदमी सख्ती करता है। तो बड़ा मेहरबानी, जिसने भी गाड़ी उधर पार्क की है उसे गुजारिश है कि थोड़ा सा वक्त जाएगा और थोड़ी सी मेहनत उसको होगी, लेकिन वो हटा ले बड़ा मेहरबानी वहां से, दूसरों की अजियत का सबब न बने, नेक कामों में रुकावट का सबब न बने। वो सिर्फ तरावी के लिए। तो मैं ये कह रहा था कि बरकत में अल्लाह तबारक व तआला ने ये बात रखी हुई है कि फर्ज का मुकाम जो है ना वो नफिल पूरा नहीं करता। जैसे मैं उम्रों की मिसाल दे रहा था, बाजों को देखा कि उम्रे को जाते बार 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 बार। और अभी दो दिन पहले एक साहब आए थे, वो उम्रे के कुछ मसाइल पूछ रहे थे। मैंने कहा आपका फर्ज हज हो गया? कहने लगे नहीं हुआ। मैंने कहा क्या तुम लोगों की अकल मारी गई है, जब फर्ज नहीं हुआ तो उम्रा क्यों कर रहे हो भाई? पहले फर्ज अदा करो, और अगर तुम वहां पहुंच गए बैतुल्ला पे तो वो उसी साल फर्ज हो जाता है। अब उम्रे के लिए कोई रमजान में गया तो आने वाला हज उस पर फर्ज है, कैंसिल नहीं कर सकता वो उसको। फर्ज तो फर्ज है भाई, उम्र भर का फर्ज है वो। और उसके फर्ज की सूरत यह कि वहां पहुंच जाना, और आप पहुंच गए आप रमजान में, क्योंकि जो बैतुल्ला पे पहुंच सकता है उस पर हज फर्ज हो जाता है। मतलब जो पहुंचने की ताकत रखता हो उस पर फर्ज हो जाएगा, जो ऑलरेडी पहुंच चुका हो उस पर तो बदर्ज हो जाएगा। तो फर्ज की अहमियत का एक थोड़ा सा जिक्र कर रहा था मैं कि फर्ज के अंदर ये बात है कि एक फर्ज का मुकाबला, फर्ज हज का मुकाबला पूरे उम्र भर की उम्रें नहीं हो सकते। एक फर्ज का मुकाबला, एक फर्ज रोजे का मुकाबला पूरी उम्र भर के नफिल रोजे नहीं हो सकते। एक फर्ज नमाज का मुकाबला पूरी उम्र भर की नफिल नमाजें नहीं कर सकती। फर्ज वो चीज है, फर्ज अल्लाह के उस खास हुक्म का नाम होता है जो अल्लाह ने अपने बंदों पर अपने इलाह होने की वजह से मुकर्रर फरमाया। खालिक और मालिक और रब होने की वजह से अल्लाह ने अपने हक को इस्तेमाल करते हुए, क्योंकि अल्लाह पाक को यह हक है कि अपने मखलूक को जो चाहे वह हुक्म दे, उसकी वजह से उन्होंने फर्ज किया हुआ होता है। नमाजों की अहमियत इसलिए इतनी ज्यादा है, रोजों की अहमियत इसलिए इतनी ज्यादा है, ज़कात की अहमियत इसलिए इतनी ज्यादा है। तो रमजानुल मुबारक की आप बरकत का अंदाजा इससे फरमाइए कि इसमें नफिल की अदायगी फर्ज के बराबर है। नफिल रोजा, नफिल रोजा तो नफिल नहीं हो सकता, नफिल नमाजें, नफिल सदकात, नफिल आमाल बहुत होते हैं, सिले रहमी, खानदान वालों के साथ अच्छा सलूक। और वमन अद्दा फी फरीदतन काने कमन अद्दा सबईना फरीदतन फी मा सिवा, जो आदमी एक फर्ज अदा करता है इसमें तो वो रमजान के अलावा 70 फर्ज अदा करने के बराबर है। रमजान के अलावा 70 फर्ज अदा करने के बराबर है वो बरकत। ये बरकत है रमजान की, बरकत माने असल बढ़ने के हैं। खाने खाने में बरकत है, तसहरू फइन्न फिस सुहूर बरका, सहरी खाया करो इसलिए कि सहरी खाने में बरकत है। वो खाना भी जो है वो खास नूरानियत पैदा करता है, सहरी का खाना खास नूरानियत पैदा करता है। एक वजह उसकी खालिस ये भी है कि अमल का खास असर नीयत से अमल में खास असर आया करता है। आम दिनों में जो आदमी खा रहा होता है उसमें जरूरी नहीं होता कि इबादत पर ताकत हासिल करने की नीयत बाकी रहे। आम दिनों में जो खाना खाता है आदमी तो बस एनर्जी के लिए खाता है, चलने फिरने की ताकत रहे खाता है, कमाने की ताकत रहे खाता है, भूख लग रही है इसलिए खाता है। शहरी में ये बात होती है कि रोजे के लिए खा रहा है, अल्लाह की इबादत पर कुव्वत हासिल करने के लिए खा रहा है, जो कि खाने का असली मौजू है। खाने का जो असली काम है कभी भी जिंदगी भर में वो तकवियत अलग इबादत है, इबादत पर कुव्वत हासिल करने के लिए, और इसके अलावा फजूल है। हुजूर ने फरमाया कि सारे बर्तनों में सबसे बदतरीन बर्तन पेट होता है आदमी का, सारे दुनिया भर के बर्तनों में, बर्तनों में गार्बेज के कैन भी आते हैं। हुजूर ने फरमाया बर्तनों में सबसे बदतरीन बर्तन पेट है, जो बिला वजह भरा जाए, सिवाय इबादत की तकवियत के, कि वो इसलिए खाए पिए कि इबादत में कुव्वत रहे, क्योंकि अल्लाह ने इबादत का हुक्म दिया है। हम तो कभी नियत भी नहीं करते। तो तसहरू फइन्न फिस सुहूरी बरका, हमें बरकत का जो कॉन्सेप्ट है वो एक ये भी है, उलमा ने लिखा है। वैसे तो 25 वजूहात लिखी है कि शहर में बरकत का क्या है, जब कोई आदमी शहर में उठेगा तो क्या क्या चीजें हो सकती है जिसकी वजह से बरकत है। उलमा उसमें जाते हैं फिर बारीकियों में कि जब आदमी उठता है तो सोचता है चलो दो रकात पढ़ ही लूं, तहज्जुद पढ़ लेता है। जब आदमी शहरी के लिए उठ जाता है तो खजा नमाज होने का डर नहीं बाकी रहता फजर की, इल्ला है कि खुद ही नीयत का खराब है, खाके सो गया नमाज से पहले तो उसका कोई इलाज नहीं है। शहरी के लिए जब आदमी उठता है तो इस्तग़फार करता है उस मौके पर, वबिल असहार हुम यस्तग़फिरून। ईमान वालों की खास बात यह है कि वो सहर के वक्त में इस्तग़फार करते हैं, कुरान पाक में है। ईमान वालों खास ईमान वालों की खास अलामतों में से जो बात लिखी है सूरह ज़ारियात में वो ये है कि वो सहरी के वक्त में अल्लाह से माफी मांगते हैं, और इसका मतलब है सुबह होने से पहले, फजर होने से पहले अल्लाह से माफी मांगना अल्लाह को खास पसंद है। क्योंकि लोगों के आराम का वक्त है, एक बंदा अपने आराम को छोड़ के अल्लाह के सामने हाथ जोड़ के माफी मांगता है तो गोया उसके पास माफी की अहमियत है, वो एक अपनी जरूरत समझ रहा है, वो उसको रिकॉग्नाइज कर रहा है कि हाँ ये उसके वास्ते कितनी इम्पोर्टेंट है। अल्लाह पाक को भी अल्लाह बिचाते हैं कि बंदा इसको महसूस करे इस चीज को, और फिर खास रहमत के नाजिल होने का वक्त होता है। खाने की नहीं है सहरी, रोजा रखने की है, और जो फर्ज का मुकदमा होता है वो खुद फर्ज होता है, इबादत का मुकदमा जो होता है वो खुद इबादत होता है, इबादत का मौकूफ अल है वो खुद इबादत होता है। जैसे नमाज इबादत, वजू इबादत इसलिए है कि वह नमाज का मौकूफ अल है, वरना वजू अपनी जात में अच्छी चीज है, बस इबादत का तो कोई मौका नहीं है, इसी वजह से उसको इबादत मकसूदा में शुमार नहीं करते। इबादतें दो किस्म की हैं, इबादत मकसूदा इबादत गैर मकसूदा। इबादत मकसूदा उनको कहते हैं कि बाहसियत इबादत होने के मुकर्रर किया गया है शरीयत में। इबादत गैर मकसूदा उनको कहते हैं कि बाहसियत इबादत होने के मुकर्रर नहीं किया गया, वो जरिया है इबादत का, इसलिए तो जरिए को भी असल का हुक्म होता है इस्लाम में। बगैर वजू के नमाज नहीं होती, इसलिए वजू इबादत है। इसलिए बगैर वजू के आदमी रहा तो गुनहगार नहीं है आम हालत में, हालांकि वो इबादत इसी वजह से नहीं है कि वो असल में इस्तिंजा करके आए वजू नहीं किया आपने। कोई बावजू रहे तो सवाब है, लेकिन अगर बेवजू है नमाज के वक्त नहीं है इस्तिंजा करके आया वजू नहीं किया तो वो चूंकि कोई मुस्तकिल मकसूद इबादत नहीं है वो, इसलिए कोई हरज नहीं। और अहकाम में बड़ा फर्क होता है, इबादत गैर मकसूदा की नजर नहीं मान सकते आप, नजर इबादत मकसूदा की होती है। यानी आप ये नहीं कह सकते कि अगर मैं इम्तिहान में पास हो गया या मेरा बच्चा इम्तिहान में पास हो गया तो मैं 25 वजू करूंगा, 15 गुसल करूंगा, ये क्या बात है? मैं चूंकि इस से नहीं कर सकते ये काम कि ये इबादत मकसूदा में से नहीं है, इबादत गैर मकसूदा में से। तो उसके अंदर इबादत की शान किस वजह से आती है? नमाज की वजह से आती है। तो रोजे का मुकदमा, रोजे का मौकूफ है सहरी है, तो रोजा जैसी अहम तरीन इबादत जिसके सवाब की तहदीद नहीं की गई, जिसके सवाब को मुकर्रर करके नहीं बयान किया गया कि कितना सवाब है, इतना बड़ा अमल है वो। असौमली वान आजी भी, रोजा मेरा होता है मैं बदला दूंगा। और ये तो आप सुने हुए होंगे बहुत मर्तबा कि सूफिया उसको मजहूल पढ़ते हैं, असौमली वान उजा भी, रोजा मेरा होता है मैं उसका बदल होता हूं, मैं बदले में मैं खुद मिलने वाला हूं उसको, यानी मेरी रजा मिल जाने वाली है, मेरी नजदीकी मिलने वाली है, मेरी विलायत मिलने वाली है उसको, असौमली वान उसका मुकदमा से थी। तो इस वजह से उसने फरमाया सहरू फैन फिस सहरी बरका, तो मैं बरकत की बात कर रहा था कि रमजान अल मुबारक का महीना बरकत वाला है, इस वजह से इबादतों के लिए इसको खास किया गया। बात मत करो, कुरान पढ़ो। इस्लाम में जिस चीज से मना किया जाता है उसका सबसे बेहतर मुतबादिल अल्टरनेट वो दे दिया जाता है, इधर उधर बात क्या करते हो, कुरान पाक पढ़ो। जाग के औकात जाये मत करो, सो जाओ मत, इबादत करो। बात करने पे पाबंदी लगा दी, खाने पे पाबंदी लगा दी, मिलने पे पाबंदी लगा दी, एतकाफ करो। मिलने पे पाबंदी क्या है? एतकाफ करो। उलमा ने फरमाया कि इस्लाह की चार बुनियादें होती हैं, आदमी के खाने पे कंट्रोल, आदमी के सोने पे कंट्रोल, लोगों से मिलने पे कंट्रोल, और बात करने पे कंट्रोल। खाना और पीना और लोगों से मिलना और बात करना, سارے صوفیہ کا اس بات پر اتفاق ہے کہ جس کو ان چار چیزوں پہ کنٹرول ہوگا وہ شریعت پر عمل کر پائے گا ورنہ نہیں کر پائے گا. اسی وجہ سے اس کا نام مجاہدات حکمیہ ہے. مجاہدہ حقیقی جو ہے اصل وہ ہوتا ہے کہ جس کے اندر اللہ تبارک و تعالیٰ کا حکم پورا کرنا ہوتا ہے وہ مجاہدہ حقیقی کہلاتا ہے. مجاہدہ حکمی اس کو کہتے ہیں کہ اگر وہ کرے بندہ تو اللہ کے حکم کو پورا کر سکے گا ورنہ نہیں کر سکے گا. جتنے پہلے پیری مریدی کی لینیں, خانقاہوں کا جو نظام ہے, تربیت کا جو نظام ہے, تزکیہ کا جو نظام ہے, قرآن دین میں ترتیب کچھ ایسی ہے کہ پہلے اللہ کی طرف بلانا ہے جس کو دعوت کہیے آپ, غیر مسلم ہے تو اسلام کی طرف آ جائے, اسلام میں بالکل غفلت میں ہے تو تھوڑا دھیان کی طرف اور طلب کی طرف آ جائے, اس کے بعد میں تعلیم کا مرحلہ ہے کہ علم صحیح ملے اس کو, کیونکہ بغیر صحیح علم کے دین پر صحیح عمل ہوگا نہیں. بغیر صحیح علم کے دین پر عمل وہ اس کے اپنے گمان کے اعتبار سے ہوگا, اللہ کی پسند کے اعتبار سے نہیں ہوگا, اللہ کے رسول صلی اللہ علیہ وسلم کی تعلیم کے اعتبار سے نہیں ہوگا. دوسرے مرحلے میں علم ہے, اور تیسرے مرحلے میں تزکیہ اور تربیت ہے. اور تزکیہ اور تربیت میں جو کچھ غور و فکر کیا ہے صوفیہ نے, فرمایا کہ اس کی بنیاد چار چیزوں پر ہے: کھانے پر کنٹرول, سونے پر کنٹرول, ملنے پر کنٹرول, بات کرنے پر کنٹرول. اور آپ رمضان المبارک کی ترتیب اگر دیکھیں گے رمضان کے مبارک مہینے میں, تو روزہ اور تراویح کو ملا کے ان چار چیزوں کو کور کیا گیا ہے. اور کھانے پینے کے اندر, کھانے میں اور سونے میں یہ مسئلہ علماء نے لکھا ہے کہ کمزوری کے اعتبار سے پہلے جیسی قوتیں نہیں رہی تو پہلے جیسی سختیاں نہیں ہیں. اللہ تبارک بتا, یعنی ایکسٹرا محنتیں کرنے کی ضرورت نہیں ہے, بس یہ ہے کہ آدمی پیٹ بھر کھا لیا کرے, جی بھر نہ کھایا کرے. تو رمضان کے اندر بھی اللہ تعالیٰ نے اس پر کنٹرول کرنے کا طریقہ یہ نہیں مقرر کیا کہ کھاؤ مت یا کم کھاؤ. سحری میں یا افطار میں کم کھانا پسندیدہ نہیں ہے علماء کے پاس. ارے بھائی, روزے کا مقصد فوت ہو جائے گا. مغرب میں آپ پیٹ بھر کھا رہے, سحری میں پیٹ بھر کھا رہے, آپ کا ویٹ ہی لوز نہیں ہو رہا, آپ جیسے کہ ویسے ہیں. بھی میں بھی گیا تھا تو 2 پاؤنڈ کم ہوا خالی, تو ایک جگہ ہمارے دوست کے پاس 2 پاؤنڈ سے کیا ہوتا ہے, تو شمار میں نہیں ہوتا, ویسے بھی بڑھیا تھا. پھر اگر ویٹ کم ہوا تو امام غزالی رحمۃ اللہ علیہ وغیرہ کے جو ٹائپ کے جو بزرگ گزرے ہیں, ان کے پاس کھانے پینے میں کمی مطلوب ہے. یعنی وہ ان کی تحقیق یہ ہے کہ کھانے, ذوق یہ ہے اسلام کا اس معاملے میں کہ افطار آدمی بہت جاندار نہ کرے, سحری بہت جاندار نہ کرے, ورنہ کثر نفس ٹوٹنے والی جو بات روزے میں رکھی ہوئی وہ ہوگی نہیں. وہ تو انرجی تو برابر لیتا رہے گا تو پھر پھولتا ہی رہے گا, پھر فائدہ کیا ہے. لیکن علماء, جو علماء محققین ہیں اور مزید, وہ ان لوگوں کی تحقیق یہ ہے کہ نہیں, یہ مطلوب نہیں ہے. کثر کھاؤ, ڈٹ کے کھاؤ. مغرب میں افطار میں آپ پیٹ بھر کھا سکتے ہو, سحری میں بھی پیٹ بھر کھاؤ گے. وہ جو تبدیلی اللہ تبارک و تعالیٰ نے کی ہوئی ہے نا, وہ تبدیلی یہ تقلیل طعام کا, کھانے کو کم کرنے کا کام کر دے گی. دیکھیے سب کیسا, سب کا پٹا بند ہو جاتا ہے, حالانکہ زیادہ کھا رہے ہوتے ہیں, مگر یہ کہ بہت حد تک آدمی سیدھا رہتا ہے, بالکل کافی سیدھی آ جاتی ہے. اب وہ روزہ لگنے کی وجہ سے چڑچڑا پنا کرنا الگ بات ہے. 4 بج گئے تو بولے بھائی 4 بج گئے, ذرا روزے میں دیکھے, ذرا معاملہ صحیح کرو, اثر کے بعد کے ٹائم ہے, ذرا تھوڑا سا ہلکے رکھو آپ کو. حضور اکرم صلی اللہ علیہ وسلم نے بھی یہی فرمایا کہ کام آہستہ لو, کم ہلکا لو. جس جو بھی تمہارے پاس کام کرتا ہو, یا تمہارے تحت میں کام کرتا ہو, تو اس سے کام کو ہلکا کر دو روزے کی وجہ سے. روزے میں کھانے کے اندر تبدیلی کو پیدا کر کے کھانے پر کنٹرول, اور تراویح کو لازم کر کے سونے پر کنٹرول, قرآن پاک کی تلاوت کو لازم کر کے بات کرنے پر کنٹرول, اور اعتکاف کا نظام قائم کر کے ملنے ملانے پر کنٹرول. مجاہدات حکمیہ, یعنی جو گویا ایک معنی میں مینس ہیں, جو ذرائع ہیں ایک آدمی کو دین پر آنے کے, جو پریپیئر کرتے ہیں آدمی کو دین پر آنے کے لیے چیزیں. دین پر آنے کے لیے کچھ اندر کی قوت چاہیے ہوتی ہے, کچھ تیاری چاہیے ہوتی ہے. کوئی بھی چیز آپ بنانا چاہتے ہیں, کرنا چاہتے ہیں, تو آپ کو پریپریشن چاہیے, تھوڑا تیاری چاہیے ہوتی ہے. اس کے لیے یہ کرنا پڑے گا, یہ کرنا پڑے گا, یہ کرنا پڑے گا, یہ کرنا پڑے گا. تو دین پر چلنے کے لیے یہ کرنا پڑتا ہے, یہ چیزیں چاہیے ہوتی ہیں آدمی کے پاس اسٹور میں, نہیں ہے تو نہیں چل سکتا وہ دین پہ. اللہ پاک نے روزہ ایک ایسا بنا دیا, رمضان مبارک کا مہینہ ایک ایسا مہینہ بنا دیا, تراویح کا نظام ایک ایسا نظام بنا دیا, اعتکاف کا نظام ایک ایسا نظام بنا دیا کہ ایک آدمی اگر صحیح شعور کے ساتھ اور فکر کے ساتھ, طلب کے ساتھ, شوق کے ساتھ لگا رہے نا, بڑی برکات اس کو ہر مہینے میں, ہر سال ملتی رہیں گی. سال میں ایک مرتبہ ایک ایسا نظام ہے تربیت کا. تو اس لیے ابھی اعتکاف کے دن آ رہے ہیں میرے دوست, اخیر عشرے میں اعتکاف سنت ہے، سنت موقعہ ہے اور سنت کفایہ ہے، جس کو واجب بھی کہتے ہیں، واجب کفایہ بھی کہتے ہیں، کہ اگر کوئی آدمی پوری بستی کے اندر، پورے محلے میں، پورے مسلے میں، جہاں پہ مسلح ہے وہاں پہ ایک بھی اگر اعتکاف نہیں بیٹھے گا تو سب گنہگار ہوں گے، کوئی بھی نہیں ہے جو خدا کے در پہ آ کے پڑا رہنے والا ہوا، ایسے کیسے مسلمان ہیں؟ یہ سوال پیدا ہو جاتا ہے. احیاء لیالی، راتوں کو زندہ کرنا، تحری لیلۃ القدر، لیلۃ القدر کو تلاش کرنا. اللہ خود یہ چاہتے ہیں کہ کچھ چیزوں میں آدمی جد و جہد کرے اور فکر کرے، چونکہ بغیر فکر کے جو چیز حاصل ہوتی ہے اس میں خاطر کا قدر نہیں ہو پاتی اس کی. دوسرے کہا کہ ہم شب قدر ہم نے رکھی تو ہے لیکن تلاش تم کرو. اب علماء کرام ادھر ادھر سے جھانک جھونک کے نکال لیے کہ نہیں، زیادہ تر 27 کو ہوتی ہے. ابو ہریرہ رضی اللہ تعالیٰ عنہ کی ترجیح اصل میں اسی کو ہے، کہتے ہیں 27 کو ہوتی ہے پکی، مگر واقعات کے اعتبار سے ہمیشہ 27 کو ہوئی ایسا نہیں ہے. حضور صلی اللہ علیہ وسلم کے زمانے میں ایک مرتبہ 21 کو ہوئی، یہ طے ہے. حضور صلی اللہ علیہ وسلم کے زمانے میں ایک مرتبہ 24 کو ہوئی، یہ طے ہے. قرآن شریف پہلی مرتبہ جب اترا تو شب قدر میں اترا، وہ 24 رمضان تھی، اور حضور نے فرمایا کہ شب قدر کی جو تلاش کرنا ہے اس میں میں نے دیکھا کہ شب قدر کی صبح میں میں کیچڑ میں سجدہ کر رہا ہوں، یعنی گیلی زمین پہ سجدہ کر رہا ہوں. مدینہ منورہ کی جو مسجد تھی وہ کھجور کے چھپر، اس کا جو چھت تھا، اس کی جو روف تھی وہ کھجور کے چھپر کی تھی، کھجور کے پتوں کو جما دیا گیا تھا لکڑیاں رکھ کے. حضور کے زمانے میں ایسے ہی رہا ہو، پوری مسجد ایسی رہی، اور کبھی اور نیچے فرش نہیں تھا، مٹی تھی خالی، پتھر اتھر بھی بچھا ہوا نہیں تھا. یہاں تو کارپیٹ ہے، کارپیٹ کے اوپر چاندنی بھی بچ گئی. اب تو پہلے زمانے میں مٹی ہوتی تھی، چونکہ مٹی پہ سجدہ کرنے میں اصل عاجزی انکساری کا شعور پیدا ہوتا ہے کہ تو کتنا ذلیل ہے. تو جب حضور نے فرمایا کہ جو شب قدر ہو رہی ہے اس رات میں میں گیلی مٹی پہ سجدہ کر رہا ہوں، تو صحابہ فرماتے ہیں کہ اس پورے عشرے میں صرف 21ویں رات کو پانی پڑا تھا، تو اس دن مٹی گیلی ہوئی تھی، اور حضور صلی اللہ علیہ وسلم نے جب سجدہ فرمایا تھا نماز کا تو آپ کی پیشانی کو اور ناک کو مٹی لگ گئی تھی، تو مٹی لگ جاتی تھی نیچے کی. تو 21 کو بھی ہوئی شب قدر، 24 کو بھی، خود حضور کے زمانے میں یہ دو مرتبہ تو ثابت ہی ہے روایتوں کے اندر، تو کبھی بھی ہو سکتی ہو 23 کو بھی. البتہ حضور نے فرمایا کہ اخیر عشرہ ہے اس کے لیے، 29 کو بھی ہو سکتی ہے، 25 کو بھی ہو سکتی ہے، 27 کو بھی ہو سکتی. تحری کرنا ہے، تو تحری لیلۃ القدر کے واسطے بھی اصل اعتکاف ہے کہ 10 دن اگر آدمی اعتکاف میں بیٹھ گیا مسنون اعتکاف میں، ایک ہوتا ہے سنت والا اعتکاف، ایک ہوتا ہے نفل والا اعتکاف. سنت والے اعتکاف کی خصوصیت یہ ہے کہ آپ کو پورے 10 دن بیٹھنے پڑتے ہیں تب وہ سنت ہوتا ہے. نفل اعتکاف ایک دن دو دن اپنی سہولت سے آپ کبھی بھی رہ جائیں، اس کی بھی فضیلت ہے. ایک دن کا نفل اعتکاف اللہ کو اتنا محبوب ہے کہ اس کی فضیلت یہ ہے کہ آدمی کے درمیان اور جہنم کے درمیان 3 خندقیں قائم کر دی جاتی ہیں، ہر خندق کی مسافت آسمان و زمین کے درمیان کی مسافت کے برابر ہے. اتنا محبوب ہے کہ میرے دروازے پہ آ کے پڑ گیا، اب تو اس کو بخش ہی دوں گا، اب یہ نہیں جائے گا جہنم، یہ مطلب ہے بات کا. اللہ تعالیٰ مجھے اور آپ کو سب کو قدر کرنے کی توفیق عطا فرمائے. سنتیں پڑھ لیجئے نہیں.